بسم الله الرحمن الرحيم الحمد لله الذي لا يفره من هو الجمود ولا يقضيه الإيطاء والجود إذ كل موت منتقص سواه وكل معني مزموم ما خلا وهو المنان بفوائد النعم وأوائد المزيد والقسم ما اختلف عليه دهر فيختلف منه الحال فلا كان في مكان فيجوز إليه الانتقال ثم الصلاة والسلام على النبي الأمي الواقف بجميع السياسات والحكم والعارف بما في لوح والقلم سيدنا الممجد وبشيرنا المسدد ونذيرنا المؤيد المصطفى الأمجد المحمود الأحمد أبي القاسم محمد
اللهم صل على محمد وآل محمد وأجل فرجهم
والصلاة والسلام على آل بيته الطيبين الطاهرين المعصومين لا سيما على الإمام المنتظر والحجة الثاني عشر والعدل المشتهر ولعنة الدائمة ولا أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد قد قال الله تبارك وتعالى في أحسن كتابه وهو أصدق القائلين بسم الله الرحمن الرحيم ولقد كتبنا في الزبور من بعد الذكر إن الأرض يرثها عبادي الصالحون صلوات على محمد وعلى محمد
اللهم صل على محمد وآل محمد وأجل فرجهم
ایک خاص اسپیسیفک موضوع مارننگ کی مجلس کا سوچا ہوا تھا لیکن سال رات کو صاحب خانہ کی ایک خواہش کا احترام کرتے ہوئے اگر تو کر پائی تو اس تذکرے کے بعد تھوڑا سا آج کا موضوع اٹھا لوں گی اگر نہ کر پائی تو انشاءاللہ پروردگار توفیق دے سعادت دے تو آگے کی مجالس میں اس چیز کو بیان کروں گی آپ کی خدمت میں صرف صاحب خانہ ہی کی خواہش نہیں اگر آپ مومنات نے ایک تین والیومز کی کتاب ہے ملاقات بائے امام زمان سید حسن ابتہی کی کتاب ہے بٹ آئی ڈونٹ نو اباؤٹ ٹرانسلیٹر کہ ٹرانسلیشن اردو میں کس نے کی ہے اس کے اندر بھی بہت سارے ایسے واقعات ملتے ہیں کہ یہ ایک ایسا تذکرہ ہے جو زمانے کے امام کو کھینچتا ہے کربلا کے اس شہید کا تذکرہ ہے کہ جس کے لیے ایک واقعے کی طرف ملاقات بائے امام زمانہ میں ہی اشارہ کیا ہے حسن ابتہی صاحب نے ایک مومن کا تذکرہ کرتے ہیں جو ایز اے والنٹیئر آف حج آپ نے دیکھا حج کے گروپس کے پاس خاص پیٹنٹ والنٹیئرز ہوتے ہیں جو ہمیشہ ہر سال جاتے ہیں اور جا کر بہت سارے مینیجنگ کے جو کام ہوتے ہیں مینیجنگ کمیٹیز کے ان کو سنبھالتے ہیں ان والنٹیئرز میں سے ایک والنٹیئر کا تذکرہ ہے محمد تقی بافقی کے نام سے تہران کے رہنے والے مومن کا واقعہ بیان کرتے ہیں کہا یہ ہر سال اپنے گروپ کے ساتھ حج پر جایا کرتے تھے لیکن آہستہ آہستہ جب آپ جوانی سے بڑھاپے کی طرف جاتے ہیں تو آپ کی جو فزیکلی توانائیاں ہیں وہ ریڈیوس ہونے لگ جاتی ہیں اور حج کے والنٹیئرز کو بہت زیادہ فزیکل ایفرٹ کرنی پڑتی ہے اسپیشلی جو سب سے بڑی ریسٹرکشن ہے کہ جب آپ مکہ میں انٹر ہوں گے آپ کو محل ہونا پڑے گا عمرہ کرنا پڑے گا تب آپ احرام کی ریسٹرکشن سے نکل جائیں جب ان کے جس ایئر کا یہ تذکرہ کرتے ہیں اس کتاب میں کہا کہ جب وہ سال آیا تو مجھے ہمارے جو حج کے گروپ کے لیڈر تھے ان کا فون آیا رات میں اور آ کر کہنے لگے کہ سلام دعا حال چال پوچھنے کے بعد کہنے لگے کہ آغا بافقی اس سال سوری ٹو سے ہم آپ کو حج پر نہیں لے کے جا سکتے اور ہمارے پاس ینگ گائز آ گئے ہیں والنٹیئر ہیں وہ زیادہ ایفرٹ کر سکتے ہیں وہ زیادہ بھاگ دوڑ کر سکتے ہیں تو سوری ٹو سے آپ کا نام اس سال ہماری حج کی کمیٹی کی لسٹ میں نہیں ہے آغا تقریب بافقی کہتے ہیں جب اس شخص کا مجھے فون آیا تو اوبیسلی ایک شخص ایکسپیکٹ کرتا ہے کہ پروردگار مجھے ہر سال اور جب ہم نکلتے ہیں عرفات کے میدان سے تو وہاں کھڑے ہو کر ایک پیٹنٹ دعا بھی ہے کہ پروردگار آنے والے سال اور زندگی کے ہر سال تو ہمیں بلانا خیر میں نے ایسا بھی ایک مومن دیکھا ہے جو کہتے ہیں اگلے سال کبھی نہیں آؤں گا میں نے کہا کیوں نہیں آئیں گے تو کہنے کہ نہیں بھائی یہ بہت بھاگ دوڑ والا کام ہے میرے میں دمخم نہیں ہے میں نے کہا ان ینگ گائے سے گولف کھلوا لو کرکٹ کے میچز نائٹ کروا لو اور دسیوں کام کروا لو لیکن جب حج کی فزیکل ایفرٹ کی میں نے کہا جب دنیاوی ایکٹیویٹیز کی بات ہوتی ہے تو بڑے خوش خوش ہوتے ہیں میں نے ایٹ لیسٹ آج 1200 کیلوریز برن کی ہوں گی اتنا بھاگ دوڑ کیا لیکن جب حج کی بات آتی ہے تو تھک جاتے ہیں ایگزاسٹ ہو جاتے ہیں اور دوسروں کو ڈراتے ہیں میں نے خود پرسنلی فیل کیا لوگ ایک دوسرے کو حج سے اور گرمیوں کے روزے سے ڈراتے ہیں ایک گرمیوں کے روزے مائیں ڈراتی ہیں بیٹا آپ پتہ چلے گا آہستہ آہستہ جون میں آ رہا ہے جولائی میں آ رہا ہے ماہ مبارک رمضان ڈرانے کی چیز ہے हज डराने की, मैं जब 3 साल पहले बेटी के साथ जा रही थी, कोई कराची का सीनियर सिटीजन नहीं होगा हाजी जिसने मुझे ना डराया हो। हज पे अपने आप संभाला नहीं जाता, कैसे बच्चे के साथ जाओगी। मैंने कहा जिसके पास जा रही हूँ, ऑप्शन पहला सवाल, वो बेहतरीन मेजबान है या नहीं है। अंडरस्टूड सी बात है, मैं और आप किसी को दावत पर बुलाएं, लंच पर डिनर पर बुलाएं, और सामने वाली पार्टी के साथ बच्चा होता है ना, तो हम अपनी सारी कैजुअल डिशेस के साथ बाकायदा पूछ लेते हैं आपका बच्चा क्या खुश होकर खाता है। तो हम थोड़ा सा बच्चे को एंटरटेन करने के लिए स्पैगेटीज बना ली, नूडल्स बना लिया, पास्ता बना लिया। हम एक दुनिया का हकीर मेजबान आने वाले के बच्चे का एहतराम करता है, उसे टॉय रूम में भेज देता है, प्ले एरियाज में भेज देता है, तो वो रब्बुल आलमीन है, कैसे मुमकिन है। वो बुलाने के बाद रुस्वा नहीं करता, वो तो हम गुनाहगारों को घर में बैठने के बाद रुस्वा नहीं करता। जब उसके दर पर पहुंच गए और चौथे इमाम का वो जुमला कह दिया, इलाही साहिलों का बेबाबे परवरदिगारा तेरा गिदागर दरवाजे पे पहुंच गया, इलाही जईफों का बेबाबे खुदा तेरा मेहमान तेरे दरवाजे तक पहुंच गया, तो दरवाजे पर बुलाकर वापस करना एक आम मोमिन को जेब नहीं देता, तो रब्बुल आलमीन तो कभी भी ये काम नहीं करता। मुझे ताज्जुब होता है जब लोग डिले करते हैं हज को, क्यों डिले करते हैं। आप उनसे पूछें, आपके पास माशाल्लाह इतनी अल्लाह ने हैसियत दी है, शोहर भी बात बड़े छोटे हैं, जेब खर्च देते रहते हैं, गाहे बगाहे ज्वेलरी बनवाते रहते हैं, नई गाड़ी ले लो मेरी जान, सारा कुछ कर लिया, अब इस जान से कोई पूछे हज वाजिब हो गया जाओगी, तो पहला जवाब होगा भी बच्चे छोटे हैं। अच्छा, जो छोटे बच्चों के साथ हज करते हैं उनका हज कबूल नहीं है। अच्छा, कभी हम सोचते हैं कि इस साल हम घर की रेनोवेशन करवा लें, नेक्स्ट ईयर हज, इस साल बेटी की शादी कर ले, नेक्स्ट ईयर हज, इस साल समर में स्विट्जरलैंड चले जाए, नेक्स्ट ईयर हज। याद रखें हदीसे कुदसी है, ए फर्जंद आदम, तूने दुनिया के किसी काम के लिए हज को ड्रॉप किया, मुझे मेरी इज्जत और जलाल की कसम, मैं जब तक हाजी पलट के नहीं आएंगे तेरा काम नहीं होने दूंगा। तो इंसान ये सोच ले कि परवरदिगारा दुनिया के काम तो चलते रहेंगे, तू अपनी बारगाह में बुला ले और अपना मेहमान करार दे दे। अब ये आ गए तकिए वाफिकी हैं, रोना शुरू कर दिया। बेगम ने पूछा हुआ क्या है, अच्छा खासा फोन अटेंड करके बैठे थे, कहा हज के ग्रुप लीडर का फोन आ गया, सॉरी हम आपको इस दफा नहीं लेके जा सकते, आप हमें ज्वाइन नहीं कर सकते। बेगम ने थोड़ी तसल्ली दी होगी, यकीनी सी बात है बीवियों का काम होता है ऐसे मौकों पर भी शोहरों की मोरल सपोर्ट बन जाना। इन्होंने कहा मैं बस मुझसे बर्दाश्त हो रहा, मुझे बहुत रोना आ रहा है, मैं बहुत फ्रस्ट्रेटेड हो रहा हूँ और मैं तेहरान में नहीं रहूंगा। इन्होंने शाम की टिकट पकड़ी, तेहरान से मशहद फ्लाई करके चले गए। मशहद पहुंचे, हरम में बड़ा रोना धोना मचाया, कहा मौला मैं सब आया हूँ अपना हज लेने के लिए, बहुत दफा आपकी खिदमत में आया, लेकिन ये मेरा स्पेसिफिक ट्रिप जो है वो इसलिए मुझे हज चाहिए। बड़ी देर तवस्सुल करते रहे, गिरिया करते रहे मौला को, कभी जनाब फातिमा मासूमा का वास्ता दिया, कभी सातवें इमाम का वास्ता दिया। बाहर निकलने लगे थे तो एक बंदे खुदा कर कहता है कि मौला ने कहा है हमने तुम्हारे हज पे सिग्नेचर्स कर दिए हैं, इस दफा तुम्हारा नाम हुज्जाज की फेरिस्त में। कहा कहने लगे आर यू श्योर, कहा। अच्छा मजे की बात है, यहाँ से होटल पहुंचे, अब सेलफोन नहीं था उनके पास, सेलफोन होता तो व्हाट्सएप पे मैसेज आ गया होता कि कॉल मी इट्स अर्जेंट। जैसे होटल पहुंचे रिसेप्शन वाली ने बताया कि भाई आपके घर से मुसलसल फोन आ रहे हैं तेहरान से। वाइफ को कॉल बैक किया, कहाँ रह गए, आपका पासपोर्ट मांग रहे हैं ग्रुप लीडर, और खुद जाके मशहद में बैठ गए, मुझे यहाँ वो मुसलसल अपने ऑफिस से सेक्रेटरी को भेज रहा है। खैर वापस तेहरान पहुंचे हज की सारी अरेंजमेंट्स के लिए, जो वॉलंटियर्स होते हैं वो नॉर्मली पहले जाते हैं, उन्हें बहुत सारी चीजों की एडजस्टमेंट्स करनी पड़ती है। अगर तकीब आफगी कहते हैं मैं खुशी खुशी गया, ग्रुप लीडर ने मेरा पासपोर्ट लिया और मैं पहली फ्लाइट से जद्दा पहुंच गया। जद्दा पहुंचने के बाद मेरा जो एज अ वॉलंटियर काम था वो मीना में खेमे एडजस्ट करवाना है, और मैं मीना में पहले पहुंचता था, सफाई करवाता था अपनी ऑब्जर्वेशन में, टेंट्स लगवाता था, पोर्टेबल वॉशरूम देखना, सारे मैनेजिंग अमूर जो है वो मैं जाकर देखता था। कहा जब मैं मीना में पहुंचा अपने ग्रुप लीडर के ऑर्डर के मुताबिक, अभी वो तेहरान में बैठा है, मैं वहां पहुंच चुका हूं, मैंने सारे टेंट्स लगवाए, सफाई करवाई। अच्छा जब सफाई वगैरह करवा ली तो मैं पहला ईरानी और बल्कि पूरे हाजियों में पहला शख्स था जो अपने ग्रुप के लिए कैंप्स अरेंज करने पहुंच गया था। कहा कि मैं बिल्कुल अकेला हूं, मीना का मैदान है और हम अपनी जगह बाउंड कर रहे हैं, कि बाउंड्रीज लगा रहे हैं कि मेरी ये जगह वो जगह। अब जो काम करने वाले थे वो तो वापस चले गए, बंगाली भी हैं और दूसरी कौमें वहां बहुत सारे ऐसे काम करती हैं। कहा इतने में दो सऊदी सिपाही जो होते हैं शुरता जिसे कहते हैं, कहा वो आए, देखा, कहा जगह सेट हो गई, कहा हाँ एवरीथिंग इज ओके। कहा कि अकेले हो, कहा तुम्हें पता नहीं यहाँ रात को बाजू का डाकू आ जाते हैं। तो इस आगे तकलीफ आफे की कहते, मैंने उस शुरते से कहा कि भाई आप दो भी तो है ना सिक्योरिटी के लिए, काम तो राउंड लगाने आए थे, अपनी बाइक पे बैठेंगे और आगे चले जाएंगे, हम यहाँ थोड़ी बैठे रहेंगे। अच्छा इंसान को जब तक कोई डराता नहीं तो इंसान की नेचर है वो डरता भी नहीं। जब कोई डरा देना, मुझे अगर कोई कह दे कि इंशासा में ऐसे सांप होते हैं जो इंसान खा जाते हैं तो मुझे भी डर लगेगा। अभी तक आगे तकलीफ आफे की कहते हैं बहुत पीसफुल माइंड के साथ बैठा हुआ था, जैसे ही शुरतों ने मुझसे कहा तो मैंने इनकी रिक्वेस्ट करना शुरू करी, थोड़ी देर रुक जाओ प्लीज। कहा भाई हमें पूरे एरिया को देखना है, हमें गवर्नमेंट को रिपोर्ट देनी, हम यहाँ आपके पास नहीं बैठ सकते, ये हमारा काम ही नहीं है, आप आए हो आपको खुद अपनी सिक्योरिटी का ख्याल रखना चाहिए था। कहा मैं कैसे वापस जाऊँ, वो जितने सफाई करने वाले थे वो सबके सब तो चले गए मक्का वापस। कहा और अब मैं स्ट्रेस में आ गया, वो शुरते मेरी आंखों से ओझल होने की देर थी, हमारा टेंट चूंकि लग चुका था, जो सेंट्रल टेंट था हमारा कैंप था, मैं उसके अंदर जाके बैठ गया। अब मैं होती उनकी जगह तो कहती जल तू जलाल तू आई बला को टाल तू, बट नथिंग। कहा मैं बैठ गया और मेरा दिल हौलने लगा, इतनी देर में मैंने देखा चार यंग गाइस आए हैं और आकर खेमे का पर्दा उठाकर कहते हैं कि हमारे साथ हमारे सरदार हैं, आप इजाजत देते हैं कि वो खेमे में आ जाए। कहा पहले मैंने इन चारों जवानों को देखा, इंसान कभी चेहरा देखकर गेस करता है, फेस रीडिंग करता है, सामने चोर है, डाकू है, मोमिन है, मुनाफिक है, कैसा है। कहा इनके चेहरे से मुझे उंस महसूस हुआ, मैंने कहा बुलाओ कोई तो बंदे का, अल्लाह का बंदा हो जो मुझे कंपनी दे, जो मुझे स्ट्रेस से निकाले कि मैं इतने बड़े सहरा में अकेला हूं, तने तन्हा हूं। कहा मैंने देखा एक नूरानी शख्सियत खेमे के अंदर दाखिल हुई और दाखिल होने के बाद मुझे ऐसा महसूस हुआ गोया मेरा दिल खिंचा चला जाता है इस शख्स की तरफ। मैंने खड़ा हुआ इस तरह में सलाम किया बिठाया तो उन्होंने एक नजर सारे खेमे में डाली और कहने लगे बेहतरीन जगह चुनी है तुम्हें, पता है यहाँ मेरे जद ने खेमा आखिरी खेमा जो मीना का लगाया था ना, जिस हज के उमरे को एहराम को उमरे से बदला था, कहा वो यही जगह थी जहाँ मेरे जद ने खेमा लगाया था। आगे बाफे की कहते मैंने वहमो गुमान में भी नहीं, ये शख्स किसी अपना जद कह रहा है। मैं उनके पास बैठ गया, मैं उनसे बातें करता रहा और मेरे दिल में जो खौफ था वो जाहिर होने लग गया, इधर की बातें उधर की बातें। और मैं अपने साथ सारा चाय का अरेंजमेंट ले आया था लेकिन मेरे पास टी बैग नहीं थे। कहा मैंने इनसे कहा कि थकन दूर करने के लिए चाय पीते हैं, तो कहने के हम फजूलियात जिंदगी से दूर हैं, हम चाय वाय नहीं पीते, लेकिन तुम पीना चाहते हो पियो। कहा लेकिन मेरे पास टी बैग नहीं है। कहा हमारे पास हर नेमत है, वली नेमत है, कुल्लो शैन हसैना हुफी इमाम मुबीन, हमने हर चीज का इंतजार इस इमाम मुबीन की जात पे रखा है। कहा हमारे पास हर नेमत है। उन यंग गाइस में से किसी एक से कहा कि टी बैग ला कर दो इसकी थकन उतरे। कहा उसके बाद कहा आज की रात के गुस्ल है, मेरे जद ने गुस्ल किया था। मैंने कहा यहाँ पीने का पानी नहीं, इतना सा पानी है, कुछ कैटल में है और कुछ जैसे हम अपने साथ मिनरल वाटर कैरी करते हैं। कहा कि उन्होंने जमीन को हुक्म किया, जमीन से पानी उबला, उन्होंने पर्दा लगवाया, पर्दे के उस पार पहले मैंने गुस्ल किया, उन्होंने गुस्ल किया, उसके बाद दो रकत नमाज पढ़ाई, मुझे एक तुलानी सी दुआ पढ़वाई। कहा सारी दुआएं होती रही, मेरे वहमो गुमान में भी नहीं आया कि आने वाला शख्स मेरा नाम जानता है, मेरे बाप का नाम जानता है, मेरा फैमिली बैकग्राउंड जानता है, मेरी पोस्ट जानता है, मेरी जॉब जानता है, लेकिन मैंने इसके बारे में कुछ सवाल नहीं किया। कहा था अलविदा का वक्त आ गया, मुझसे कहने लगे ए तकी मेरे बाप के लिए हज करोगे, नियाबत का हज करोगे। कहा कि मैंने हज ने अपना वाजिब हज तो कर चुका हूँ लेकिन मैंने अभी नियाबत का हज लिया नहीं, देना चाहते हैं। कहा क्या लोगे? कहा जो आप दे दें, आपकी मर्जी, आपका हदिया, आपकी ख्वाहिश। कहा उन्होंने मुझे कुछ 80 दिनार, दिनार में थोड़ा सा मुमिनात इधर हो जाओ, एक सलावत पढ़े मोहम्मद हो उन्होंने मुझे कुछ 80 दिनार के करीब गोल्ड के कॉइंस दिए और मैंने उनसे कहा आपके वालिद का नाम? कहा हसन। कहा आपके दादा का नाम? पूरा वो होता ना इब्ने फुलान। कहा हसन बिन अली। कहा मैंने इसको नोट डाउन कर लिया और उसके बाद जाने लगे। अच्छा जब जाने लगे तो मैंने उन्हें रोक दिया, मैंने कहा आप कौन हैं? कहा तुमने भी ज्यारत में नहीं देखा, जब तुमने कहा अस्सलाम वालेकुम या साहिब जमान तो मैंने कहा वालेकुम सलाम। कहा मौला इमाम जमाना है? कहा उसके बाद उन्होंने कुछ नहीं कहा, मुझे कोई रिप्लाई नहीं किया। कहा मौला मैं आपको दोबारा कब देखूंगा? कहा कल जब सारे ग्रुप्स आ जाएंगे हाजियों के और तुम देखोगे तुम्हारे बराबर में जो काफिला आके रुका है उसका रूहानी, उसका जो मुअल्लिम है, उसका जो रिसाइटर है, जो मौलाना साथ गए हैं, वो सारे मोमिनीन के जमा होने के बाद मेरे चचा का तज़किरा शुरू करेगा। ए तकी याद रखो जिस जगह पर मेरे चचा अबुल फजल अब्बास का तज़किरा हो, मैं फिर मुझे बुलाना नहीं पड़ता, मैं खुद खिंचा चला आता हूँ। हमारे साथीदा का कहना यह कि अगर आप किसी ऐसी महफिल में जहां मेरे जैसे गुनाहगार, मैं आप मोमिनात की बात नहीं करती, मेरे जैसा गुनाहगार बैठा, मैं कभी एक्सपेक्ट भी नहीं करती, हम दुनिया के बड़े लोगों से बहुत सारी एक्सपेक्टेशंस नहीं रखते। आप उन्हें कार्ड दे भी दे मुझे पता नहीं आना, बाज जगह पर हम बाज लोगों को कार्ड दे दे, हम जानते उनका और हमारा स्टेटस मैच नहीं करता, वो नहीं आएंगे, लेकिन ये फर्श अज़ा का मौजज़ा है। हमारे एक उस्ताद कहा करते थे, कहा करते थे तुम अगर गुनाहगारों की महफिल में मौला को बुलाना चाहते हो ना कि मौला थोड़ी देर के लिए जस्ट डिवोटेड हो जाए, आपकी तवज्जो, आपकी एक इनायत, हम सब बैठे हैं, मैं गुनाहगार हूँ, ये मोमिनात अजादार हैं, फातिमा की दुआ लेने के लिए हम अपना घर का आराम, काम, आसाइश, हर चीज छोड़ देते हैं। मैं कभी कभी मौला से कहती हूँ, मौला आपकी खातिर वो काम करते हैं जो कभी किसी की खातिर नहीं करते। हम किसी की खातिर, अपने भूख की खातिर इंसान जो हाथ करना चाहता नहीं करता, ईगो हर्ट होती है, ऐसे कैसे मांग ले इंसान। लेकिन जब कोई हाजिरी दे रहा होता है हज़रत अब्बास की, हम नहीं जानते सामने सुन्नी है, नहीं जानते शिया है, नहीं जानते सैयद है, नहीं जानते किस कम्युनिटी का है, जैसी हाजिरी का थाल महफिल में फिराया जाता है, खुद ब खुद हाथ आगे फैल जाता है। मौला ये हाथ फैला, ये ईगो हट नहीं होती, इसलिए कि हमें पता है हमारा और हमारे मौला का मामला है। मौला ये मोमिनात जो जमीन पर बैठी, में से बहुत सारी घर में कभी जमीन पर नहीं बैठती हमारी, कभी कभी हमें जॉइंट्स का प्रॉब्लम है, कभी हमें कमर का प्रॉब्लम है, हमारे डॉक्टर कहता है बहुत कंफर्टेबल काउच पे बैठे, लेकिन हर अजादार की ख्वाहिश होती है जब वो फर्श अजा पर पहुंचे तो जमीन पर बैठ जाए। मौला हम जितना भी हाइजेनिक अनहाइजेनिक का ख्याल रखते हैं, जब सबील के पास से गुजरते हैं ना तो कभी कभी खड़े हो जाते हैं और रुक जाते हैं, रुकने के बाद लास्ट टाइम मैं देख रही थी कि बिलियंस में क्रॉस कर जाता है पहली मुहर्रम से लेकर 8 रबीउल अव्वल तक का बजट, पाकिस्तान की गवर्नमेंट का एक बजट है और एक बजट आजादारी का है। मैंने एक रिसाइटर की तकरीर में सुना, कहा पहली मुहर्रम से लेकर 8 रबीउल अव्वल तक सिर्फ शहरे कराची में 400,000 मजलिसें होती हैं, और ये इमाम बारगाहों की मजलिस है, ये इमाम बारगाहों, इसमें घरों की मजलिस इंक्लूड नहीं है, ये सिर्फ इमाम बारगाहों का रिकॉर्ड है जो सिक्योरिटी पर्पसेस के तहत पासवान अजा और तंजीम आजादारी वगैरह जैसे ग्रुप्स के पास होता है, वेबसाइट्स पर ये लोग बताते हैं कितनी मजलिसें। अच्छा, ये सब मजलिसें चल रही हैं, ये सारी अरेंजमेंट्स हो रही है, दुनिया कहीं से कहीं पहुंच जाए, हम हर चीज में महंगाई का रोना रोते हैं, मजलिस की दफा कोई महंगाई सस्ताई नहीं देखता, मतलब कुछ नहीं देखते, पहुंच जाते हैं। अच्छा आता वहां पहुंच जाते हैं, कभी कभी हमारे फ्रेंड्स गेट टूगेदर करें हमें ना बुलाएं तो हम वहां पे भी ईगो हर्ट होती है, ऐसे कैसे चले जाए, नहीं भाई फोन ही नहीं किया, एक फोन ही कर देती। लेकिन सैयद शहदा के तस्करे का एक कमाल है, कोई सिर्फ बैनर पर लिखकर लगा दे यहाँ मस्जिद से अजा है, फिर इंसान नहीं सोचता जाना है नहीं जाना, नहीं चला जाता है, बस मस्जिद से मजलिस यानी एक कम्युनिटी हो जाना। लेकिन इस कम्युनिटी में हम गुनाहगार, हम अजादार जब मौला को बुलाना चाहते हैं किसका तस्करा करें। एक आलिम रब्बानी ने ख्वाब में देखा कि मैदान एक महफिल सजी है, एक इमाम बारगाह है, और इमाम बारगाह में सदर महफिल में पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम पैगंबर अकरम बैठे हैं, उनके पहलू में अमीरुल मोमिनीन हैं, हत्ता इमाम ज़माना तक, ये दाखिल हुए महफिल में और देखकर थोड़ा इंसान पर हैबत तारी हो जाती है, एक खौफ नहीं है एक रिस्पेक्ट है। कहा मैं आकर जगह ढूंढने लगा मैं कहां बैठूं, मिंबर खाली है, पैगंबर ने मुझे इशारा किया आओ मिंबर में बैठो। मैंने कहा या रसूल अल्लाह आप और आपके ये फर्जंदों की मौजूदगी में मेरे जैसा गुनाहगार मेंबर में बैठेगा, इज़ा अमरतु कुम बिशैइन फअलू, देखो जब हम किसी चीज का हुक्म दे देना उसे अंजाम दो। कहा मैं आकर बैठ गया, पैगंबर ने कहा पढ़ो, हम चाहते हो मजलिस पढ़ो। अच्छा इंसान एक जाकिरा, हम बाजू का जाकिराओं से जब खिताब करते हैं तो दिल कांप रहा होता है अंदर, इतनी सारी जाकिरा है। अभी मैं जब निकली संडे को तो उससे पहले ट्यूजडे को हमारा एक वर्कशॉप था, सेमिनार था जाकिराओं के दरमियान, खौफजदा होता है इंसान की सारी रिसाइटर्स है, यहाँ तो सारी मासूम है बैठे। कहा मैं बैठ गया, मैंने सर को झुका लिया और मेरा दिल अंदर से कांपने लगा, किस चीज से स्टार्ट लूं, खुतबा कैसा उठाऊं, कैसी मजलिस, कैसी महफिल, कौन सा टॉपिक उठाया जाए, पैगंबर खुश हो जाए, अमीरुल मोमिनीन खुश हो जाए। कहा मेरे जहन में सिर्फ एक चीज आई, ख्वाजा नसीरुद्दीन ने तुसी का एक दुरूद है, आपने बहुत सारे रिसाइटर्स की जुबान से मजलिस के स्टार्ट में सुना होगा, अल्हम्दुलिल्लाह अस्सलात व सलाम अला साहिब दावत नबवीया व सौलत अल हैदरीया व इस्मत अल फातिमीया व अल हिलम अल हसनीया व शुजाअत अल हुसैनीया व अल इबादत अल सज्जादीया व अल माआसिर अल बाखरीया व अल आसार अल जाफरीया व अल उलूम अल काज़मीया व अल हुजज अल रज़वीया व अल जूद अल तक़वीया व अल नक़ावत अल नक़वीया व अल हैबत अल अस्करीया व अल ग़ैबत अल इलाहीया। बेसिकली इमाम ज़माना पर दुरूद भेजा जाता है इन सारी क्वालिटीज को मेंशन करते हुए, आप पर हमारा सलाम हो, आप अल्लाह की सिफत के, पैगंबर की, हज़रत ज़हरा की, सारी सिफात को। मैं रुक गया, पैगंबर ने कहा आगे बढ़ो, मैंने कहा या रसूल अल्लाह ख्वाजा नसीरुद्दीन तुसी का दुरूद यहाँ एंड हो जाता है किताबों में, इसके अलावा कुछ नहीं है। वल ग़ैबत इलाहिया पर रिसाइटर स्टॉप कर देते हैं। कहा मैं कहता हूँ एक लफ्ज आगे बढ़ो। कहा या रसूल अल्लाह आप कहें, मैं तासी करता हूँ। कहा कहो वल ग़ैरत अल अब्बासिया, जब मेरे फर्जंद की सिफात को बयान करने लगो तो उसके अंदर
या बास या बास
बा वफा
या
جی ایک ایسا تذکرہ ہے قلب ناظرین پیامبر کی خوشی ہے, قلب ناظرین امیر المومنین کی خوشی ہے. زمانے کے امام کو کسی محفل میں بلانا چاہتے ہو, ایک انویٹیشن کارڈ ہوتا ہے نا, یہ وہ انویٹیشن کارڈ ہے. مولا میں نے نہیں, میری زبان میں تاثیر نہیں تھی, لیکن جب میں نے کہا عباس, علماء نے جو جنہوں نے ہسٹری کو کمپائل کیا کہتے ہیں جس طرح مقناطیس لوہے کو بغیر کسی قید کے کھینچتا ہے زمانے کے امام کو, آغاز جوانی ہے, جب جوانی کا آغاز ہوا تو آبویسلی ام البنین کے دل میں بھی تمنا تھی. چاروں بیٹوں میں سب سے بڑا بیٹا ہے یہ, شادی کی خاندان کی لڑکیوں کی چھانٹی شروع ہو گئی, ساری مائیں کرتی اینڈ دے ڈیزرو. آئی تھنک میں کبھی بچوں سے بھی کہتی ہوں کہ یہ ہر ماں کا ایک بنیادی حق ہے کہ وہ ڈھونڈے, بے شک بچوں کی پسند کا بھی خیال رکھنا چاہیے, لیکن ایک ماں کی خوشی ہوتی ہے فطرت سی, وہ کہیں کی بھی ماں ہو, پاکستان کی ہو, ہندوستان کی ہو, امریکہ کی ہو, افریقہ کی ہو, کہ میں اپنے بچے کے لیے لڑکی ڈھونڈ رہی ہوں. سارے بنو ہاشم کی اور لڑکیوں میں جب انتخاب کی نظر اٹھی تو لبابہ بنت عبید اللہ ابن عباس, پیامبر کے چچا کے بیٹے کی بیٹی جناب لبابہ. جناب لبابہ نے سارے بچپن بہت کرائسس میں گزارا ہے. ان کے لیے کہا جاتا ہے اگر آپ حضرت عباس کی شجاعت کو سلام کرتے ہیں نا, تو اس مومنہ کے صبر کو سلام کریں, اس مومنہ کے صبر کو سلام کریں. آپ دیکھیں کربلا کی شہادت میں دردناک ترین شہادت ہے ابوالفضل عباس کی. لبابہ کے ساتھ شادی ہوئی, چار بیٹے خدا نے دیے اور ایک بیٹی. بیٹی کا نام اتنا سخت ہے کہ میں ایسا کبھی سوچتی ہوں کہ اللہ کسی کو بچی بھی دے تو ایسا نام رکھنے سے پہلے ڈر جائے گا. اسپیشلی اردو اسپیکنگ ہدایت الانس, جو ایک کتاب ہے عبدالرزاق مکرم کی العباس, اور اردو دان طبقے کے لیے نفیس ترین کتاب اگر حضرت عباس پہ کسی نے لکھے تو مرحوم ذیشان حیدر جوادی کی قمر بنی ہاشم. اس کے اندر بیان کیا, کہا یہ چار بیٹے ہیں ایک بیٹی. حضرت عباس کی نسل بنیادی طور پر فضل اور عبید اللہ سے چلی ہے, کیونکہ دو بچے شہداء کربلا میں سے ہیں, دو بیٹے میدان کربلا میں شہید ہو گئے. جب مدینہ سے چلے ہیں بیوی ساتھ ہے, جناب لبابہ, یہ چار بیٹے ایک بیٹی ساتھ ہے, میدان کربلا میں پہنچے. لبابہ کا بیک گراؤنڈ بہت پین فل ہے, پوری میموری بہت پین فل ہے. عبید اللہ ابن عباس کی بیٹی ہیں, بہت چھوٹی سی تھی باپ کے گھر میں کہ ماں کی گود میں دو بھائیوں کو بسر بن ارتاد نے ذبح کر دیا, اور ذبح ہونے کے بعد دو بھائیوں کے ان کی والدہ سائیکی پیشنٹ ہو گئی, جو ٹوٹلی پھر آخری زندگی میں پاگلوں جیسی ناٹ پاگل لائک جیسے ہوتے ہیں, سائیکی پیشنٹ ہو جاتے ہیں, انسان کی میموری ایسا ایسا لاس ہونے لگ جاتی ہے. ایک ریسائٹر نے بہت اچھے طریقے سے ٹیلی کیا, کہا کہ لبابا تم پر سلام ہو, تمہاری ماں دو بچوں کی شہادت کے بعد پاگل ہو گئی تھی, تم نے دو بچوں کے ساتھ شوہر کی شہادت بھی دیکھی لیکن صبر دکھایا. واقعات کربلا میں نارملی میں نے جناب لبابہ کا تذکرہ لوگوں کی زبان سے نہیں سنا کہ اہل ممبر جس طرح سے ہم خراج عقیدت پیش کرتے ہیں, جب ہم اسرا کی بات کرتے ہیں, شہزادیوں کی بات کرتے ہیں, بنو ہاشم کی خواتین کی بات کرتے ہیں, تو نارملی ہماری زبان پہ پانچ چھ پیٹنٹ نام ہوتے ہیں. جناب زینب کبرا ٹاپ آف دا لسٹ, جناب ام کلثوم. مزے کی بات یہ کہ امیر المومنین کی تینوں بیٹیوں کے نام زینب تھے. تین معروف جو بیٹیاں ہیں زینب کبرا, زینب وسطی اور زینب صغرا, اور تینوں کی کنیت ام کلثوم ہے. اسی لیے ہمارے پاس بعض خطبے ہیں جن کے لیے ہم طے نہیں کر پاتے کون سی زینب کا خطبہ ہے. شہزادی زینب, اچھا جب وہ بڑی والی جناب زینب کا تذکرہ ہوتا ہے تو ایک خاص اسپیسیفک ورڈ استعمال کیا جاتا ہے. مثال کے طور پہ روایت کو بیان کرنے کے بعد کسی نے ابن عباس سے پوچھا کون سی زینب, کہا وحی عقیدہ تنا, وحی عابدہ آل علی, وہی زینب بنت علی. یہ علی کی دوسری بیٹیوں میں سے نہیں ہے, یہ عقیلا یعنی بہت سینسیبل, بہت عقل مند, بہت جی شعور عورت کا, یہ آل علی کی عابدہ ہے. جس طرح مریم کی مثال بنی اسرائیل میں تھی, اس طرح زینب کبرا کی مثال اولاد امیر المومنین میں ہے. کہا جس طرح سے ذہانت میں جناب آسیہ بنت مزاحم تھی, اسی طرح سے ایک ذہین اور فتین خاتون ہے. اور وہ جناب زینب کا تذکرہ اگر آپ ایک لسٹ بنائیں, اپنی میموریز کو ریکال کرنا شروع کریں, ٹاپ آف دا لسٹ نام جو آئے گا وہ زینب کبرا کا ہے. دوسرے مرحلے پر ام کلثوم, امام حسین نے جو آخری ودا کے الفاظ کہے ہیں, اگرچہ میں ابھی مسائل کی منزل سے تھوڑا سا دور ہوں, لیکن ایک میسج کا, یا زینب ام کلثوم, یا ام لیلا, یا ام رباب, یا سکینہ. سید الشہدا نے ایک ایک نام کو مینشن کیا. اچھا ریسائٹر یہاں پر آ کر جناب سکینہ پہ رک جاتے, ورنہ سید الشہدا کی ایک زوجہ تھی ام اسحاق, یہ ایک کنیز تھی بیسیکلی, لیکن امام حسین ان سے صاحب اولاد تھے. آپ مجھ سے بہتر جانتی ہیں, ماشاءاللہ اہل علم ہیں, اہل فضل ہیں, آپ میں سے بہت ساری مدرسہ ٹیچرز ہیں, جانتے ہیں کہ کنیز کے ساتھ ریلیشن ویسے ہی الاؤڈ ہیں جیسے بیوی کے ساتھ ہے. امام حسین کی یہ زوجہ نہیں ہے, یہ کنیز ہے. امام حسین نے ان سے بھی آخری وقت میں الوداع کہا ہے, لیکن اس ساری فہرست میں کہیں ہمیں نام نہیں ملتا جناب لبابہ کا اور ان کے ایفرٹس کا. اور پھر جب آگے بڑھتا ہے یہ قافلہ, شادی ہوتی ہے, شادی ہونے کے بعد آتی ہے ابوالفضل عباس کے گھر میں, اور اس مزاج کو سمجھنا دنیا کا سب سے سخت کام پتا ہے کہ ایک جنگجو مرد کے ساتھ رہنا. ऐसा मर्द इतना ऑन एंड ऑफ होता है कि उसकी बीवी मैं अमीरुल मोमिनीन और शहजादी की 9 साल इज़दवाजी जिंदगी पर प्री मैरिज काउंसलिंग सेशन में एक मिसाल दी। मैंने कहा उस 9 साल इज़दवाजी जिंदगी में अगर आप बैठकर तारीख से निकालना शुरू करें कौन सी जंग कितनी देर लड़ी गई, तो मेरा ख्याल है मौला 4 महीने बाहर रहते होंगे, 1.5 महीना घर में रहते होंगे। इतना ज्यादा ऐसा जो शख्स लड़ने वाला है ना, इसका मतलब वो ऑलवेज आउट ऑफ द टाउन रहता है, वो स्टेशन से बाहर ही रहता है, वो घर में कभी कभी आता है और घर में जब आता है वो सिर्फ अपनी थकन उतारने के लिए आता है और उसकी बातें उसके सेंटीमेंट्स उसके इमोशन सारे के सारे जुर्रत शुजात बहादुरी लड़ने मरने किस तरह मरने इस तरह की बातों के गिर्द घूमते हैं। और ऐसी औरतें तारीख ने देखी हैं जिन्होंने शौहरों को अलविदा कहा है तो ये कहकर अलविदा किया वापस नहीं आइएगा। मेरे कभी रोंगटे खड़े हो जाते हैं कैसी औरतें थी तारीख वाकई करबला में और कैसी साबिर थी। नौ माओं ने देखी दर खैमा से लड़ाई, नौ माओं ने देखी दर खैमा से लड़ाई और नुसरत शब्बीर में हिम्मत ये दिखाई, बच्चों को सफर खल्क से करते हुए देखा, लड़ते हुए गिरते हुए मरते हुए देखा। हम कंसीडर नहीं कर सकते उन औरतों की जुर्रत जब मदीना से मक्का गई हैं, सईद शौदा के साथ हैं, सईद शौदा तकरीबन 150 फैमिली मेंबर्स को लेकर चले हैं मक्का से मदीना। अच्छा वहां पर 5 महीने से ज्यादा सईद शौदा ने अकोमोडेशन इख्तियार किए, 28 रजब को निकले। कल मैंने आपकी खिदमत में अर्ज किया था 28 और 29 रजब की दरमियानी रात में इमाम हुसैन ने मदीने को अलविदा कहा। 3 शाबान वेनस डे का दिन मरहूम नक़्क़न आलल्लाहु मक़ामहु की किताब शहीद इंसानियत की रिवायत, अपनी सालगिरह वाले दिन इमाम हुसैन करबला शहर मक्का में दाखिल हुए और 8 ज़िलहज्जा तक, 3 शाबान से लेकर 8 ज़िलहज्जा तक आपको जितनी काउंटिंग करनी है आप घर जाके करिएगा। लेकिन आप इस सारी काउंटिंग में देखें 5 मंथ्स के लगभग जो ड्यूरेशन है इमाम हुसैन एक पूरा खानदान देकर गए हैं, इस खानदान को कहीं ना कहीं तो अकोमोडेट किया होगा। अब्बास इब्न अब्दुल मुत्तलिब का घर है मक्का में, बहुत बड़ा घर है पैगंबर के चचा का। इमाम जितना बनू हाशिम लेकर गए थे सब एक ही जगह अकोमोडेट किया है, सब इमाम के ऑब्जर्वेशन के अंदर है। अंसार है अकरबा है वो सब अपना अपना उनका अपना एक सिलसिला है, कोई होटल में रहे मुसाफिर खाने में रहे जहां पर ही रहना चाहे। इमाम हुसैन अपने बनू हाशिम के साथ निकले। अच्छा इनमें खवातीन के अंदर एक बहुत अजीब क्वालिटी है, नॉर्मली आपने एक जुमला सुना होगा, ये जुमला है ना जरा सख्त सा है लेकिन इसे नरम करने के लिए आप एक सलावत पढ़े मोहम्मद वाले मोहम्मद पर। नॉर्मली खवातीन की जुबान पर एक जुमला होता है जहां दो बर्तन होते हैं वहां खड़कते हैं, ये उस वक्त खड़कते हैं जब इंसान अपनी जगह से बाहर निकलता, अपनी बाउंड्री से बाहर निकलेंगे तो बर्तन आपस में टकराएंगे, अदरवाइज हर बर्तन अपने ठिकाने पर पड़ा रहे 100 साल भी पड़े रहेंगे तो टकराएंगे नहीं। करबला की औरतों के अंदर एक सिफत थी और वो सिफत इताअत इमाम। आप मिसाल तो बड़ी नाम मुनासिब है मेंबर की हुर्मत के भी शायद बाज लोगों को खिलाफ लगे, लेकिन दुनिया में कंट्रोवर्शियल तरीन रिश्ते कौन से हैं? देवरानी जेठानी का, नंद भावज का, अब तो बहनें भी आपस में नहीं बनती भैया, अब पुराना जमाना हो गया वो ओल्ड फैशन हो गया, सास और बहू का। अच्छा इन सारे रिश्तों पर एक और कंट्रोवर्शियल रिश्ता भी है, करबला में सारे रिश्ते जमा कर दिए सईद शौदा ने। करबला को अगर दरसगाह करार दिया तो आप शाम में इंशाल्लाह मौस की मस्जिद से पढ़ेंगे करबला कमाले बंदगी है सिर्फ मर्दों के लिए। अंडरस्टूड सी बात है, नहीं मर्दों की बहस नहीं है, इसके अंदर औरतों के लिए भी एक दर्स है। करबला में सबसे ज्यादा कायनात के कंट्रोवर्शियल रिश्ता था सैयद शौदा के एट अ टाइम 4 बीवियां करबला में थी, सौत का रिश्ता और क्या कहेंगे आप, सौतन का रिश्ता जिसके लिए बड़े कहते हैं दीवार पे लिख दो तो औरत थूकती है और पता नहीं क्या करती है। अच्छा इन रिश्तों के अंदर कहीं कोई निजार नजर नहीं आता, झगड़ा नजर नहीं आता, आपका ये फसाद है, कहीं कोई लड़ाई है, कहीं कोई आर्ग्यूमेंट है, कहीं है कि इमाम हुसैन की। अच्छा इमाम हुसैन ने भी मसल सारी बीवियां इमाम हुसैन की सईद शौदा के साथ, सईद शौदा की सारी बीवियां वो उम्मे साग भी हैं जो कनीज हैं लेकिन इमाम हुसैन से साहिब औलाद, उसकी एक रिस्पेक्ट है ऐसी औरत की। लेकिन सारे सफर के अंदर सईद शौदा की खास अटेंशन उम्मे जनाबे उम्मे रबाब पर है, इसलिए कि उनके साथ एक छोटा बच्चा है और सईद शौदा की बहुत अजीज भी थी। सईद शौदा से एक शेर को निस्बत दी जाती है कि दिन और रात ढल जाते हैं हुसैन का उस घर में, दिल नहीं लगता जहां उम्मे रबाब ना हो। लेकिन सईद शौदा के अंदर एक क्वालिटी थी, ये जितनी भी खवातीन है ना इनके सामने सिर्फ एक मकसद है, मौला हमसे राजी हो जाए। इन्होंने शौहरों को रुख्सत किया सब्र के साथ, बेटों को रुख्सत किया सब्र के साथ, عائزہ کو رخصت کیا صبر کے ساتھ، اقربا کو رخصت کیا صبر کے ساتھ. اب یہاں پر جناب لبابا کا صبر دیکھیے، میں مسائل کی منزل سے 5-7 منٹ دور ہوں، لیکن یہاں پر 1 منٹ کے لیے آپ کو روکوں. شب عاشور ہے، ابھی رات کی تاریکی نہیں چھائی، ابھی آغاز ہے. اتنی دیر میں سید الشہداء بیٹھے اپنے سارے صحابہ کے ساتھ، جان نثار ہیں، بیٹھے ہوئے سارے کے سارے، اور اتنی دیر میں شمر ذوالجوشن گھوڑے پر آتا ہے، آ کر تیزی سے اپنے گھوڑے کو دوڑاتا ہوا امام کے خیمے کے باہر کھڑا ہو جاتا ہے اور آواز دیتا ہے، اے نہ اپنا اختے نہ کہا ہماری بہن کے بیٹے، شاؤٹ کرتے ہوئے بہت لاؤڈلی. جناب ام البنین کی رشتے داری ہے، کزن ہیں آپس میں دونوں، شمر ذوالجوشن اور شہزادی. یہاں پر سارے جو کمپینینز ہیں نا، وہ حضرت عباس کا چہرہ دیکھ رہے ہیں. انہیں حضرت عباس کے سسر عبید اللہ ابن عباس 10,000 درہم کے بدلے میں بک گئے تھے، امام حسن کے سپہ سالار تھے بدائن میں. معاویہ نے بلایا، ڈیل کی، پیسے اٹھائے اور غائب ہو گئے. اچھا وہ انسان کبھی کبھی کسی کا پاسٹ سوچتا ہے، وہ امام حسن کا کمانڈر ان چیف تھا، یہ امام حسین کا کمانڈر ان چیف ہے. میں نے کل روایت پڑھی تھی موس میں، واللہ انی لا علم وصابن وفا من صابن، خدا کی قسم میرے صحابہ سے زیادہ باوفا صحابہ. عباس کے تینوں چھوٹے بھائی جعفر، عثمان اور عبداللہ سر اٹھا کر حضرت عباس کو دیکھ رہے. حضرت عباس سر کو جھکائے ہوئے، پہلی مرتبہ اس نے شاؤٹ کیا. سارے کمپینینز منتظر ہیں. اس وقت تو کوئی ایسی کریٹیکل سچویشن بھی نہیں تھی امام حسن کے زمانے میں، 10 سال پہلے 50 ہجری میں. اب تو بہت کریٹیکل سچویشن ہے، پتہ نہیں عباس کیا ڈیسیجن لیتے ہیں، نعوذ باللہ اٹھ کے چلے جاتے ہیں. دوسری دفعہ آواز آئی، اینا اپنا اختنا. ڈاکٹر ابراہیم آئے تھی کی کتاب بررسی عاشور، کہا کہ دوسری دفعہ بھی کوئی جواب نہیں دیا. تیسری دفعہ امام حسین نے کہا فاجیبو ہو ان کا نا فاسقن، عباس ایٹ لیسٹ اس کی بات کا جواب دو، فاسق ہے فاجر ہے، اسے ریپلائی تو کرو. خیمے سے باہر نکلے. اب باقی جو گھر خیمے میں بیٹھے نا، وہ اتنی کنسنٹریٹلی باتیں باہر کی سننا چاہتے ہیں کہ اگر چونٹی بھی چلے تو پیروں کی آواز دے. باہر نکلے، شمر نے کہا کہ تم جانتے ہو میری اور تمہاری ماں کی رشتے داری ہے. کہا جانتا ہوں. کہا تم جانتے ہو کہ یہاں پر خون کی ندیاں بہ جائیں گی. کہا جانتا ہوں. کہا میں ڈرتا ہوں، جہاں حسین کا خون بہے وہاں تمہارا پسینہ بہا دیا جائے. تم ابھی جوان ہو، تازہ دم ہو، حسین کو چھوڑو. میرے ہاتھ میں 4 پیپرز ہیں، 4 امان نامے ہیں، ان امان ناموں پر ابن زیاد کی مہر ہے. یہ جہاں دکھاؤ گے، آپ کو پتا ہے کربلا کو پیک کر دیا گیا تھا تاکہ کوئی حسین تک پہنچ نہ سکے، نہ مورل سپورٹ، نہ فائنینشل سپورٹ، نہ مین پاور انکریز نہ ہو کسی طریقے سے. سید الشہداء کی کہا یہ 4 امان نامے پکڑو، تم چاروں بہت کمسن ہو، ہم ابھی تمہاری ماں کو، اچھا ماں مدینے میں بیٹھی ہوئی ہے، ماں مدینے میں بیٹھی ہوئی ہے، تم یہ 4 امان نامے لو نکل جاؤ. جہاں جاؤ گے سپاہیوں کو دکھاؤ گے، بہت احترام سے تمہیں پروٹوکول دیتے ہوئے آگے روانہ کریں گے. کہا امان اللہ خیر من امان ابن سمیہ، خدا کی امان ابن سمیہ کی امان سے بہت بہتر ہے. کہا تمہارا خون ابھی گرم ہے، حوصلے سے کام لو. دیکھو میں تمہیں سمجھا رہا ہوں، میں تمہارا ویل وشر ہوں. کہا مجھے ایسا ویل وشر نہیں چاہیے. تم کہتے ہو جہاں آقا کا خون بہے وہاں میرا پسینہ بہ جائے، میں کہتا ہوں غلام کا شرف کیا ہے، جہاں آقا کا پسینہ بہے وہاں غلام اپنا خون بہا دے. آگئے نجف قجانی نے کتاب لکھی، اس میں کہا میں بین الحرمین میں کھڑا تھا، دوپہر کے 3 بجے کا ٹائم تھا، میں نے دیکھا داہنی جانب سے سید الشہداء کے حرم سے آواز آئی، ٹن ٹن ٹن، وہ جو وال کلاکس ہوتے ہیں. کہا مجھے ایسا لگا جیسے امام ابھی بھی زری میں آواز دیتے ہیں، حل من ناصر انجنسرونا، حل من ناصر انجنسرونا، حل من ناصر انجنسرونا. کہا بلا فاصلہ اسی ٹائم پر جب حرم ابو الفضل کے عباس کے حرم سے آواز بلند ہوئی وال کلاک کی، تو مجھے لگا کہ غلام ابھی بھی کہہ رہا ہے لبیک لبیک لبیک. غلامی کا حق کیا تھا، میرا آخری جملہ اور میں مسائل کی منزل میں داخل ہوں، غلامی کا حق کیا تھا. 6 محرم کو پہلی کنورزیشن، پہلا آفیشلی ڈائلوگ، پہلے آفیشلی مذاکرات ہیں عمر سعد کے اور سید الشہداء کے درمیان. عمر سعد خیمے سے نکلا، اس نے پہلے اپنے ایک ایل جی، ایک چمچہ، ایک قاصد بھیجا تھا، کہا تھا حسین اپنے کسی بھانجے بھتیجے کسی کو نہیں ساتھ لاؤں گے. لیکن جب وہ خیمے سے نکلا تو اس کا بیٹا حفظ ساتھ تھا، جسے امیر مختار نے قیام کے بعد قتل کر دیا تھا. نکلا ادھر سے سید الشہداء نکلے، سید الشہداء کے ساتھ سید الشہداء کا لاڈلا علی اکبر ہے، وہ محروم اماح تمام. تھوڑا سا آگے چلے امام حسین کو محسوس ہوا ابھی کوئی اور ہے پیچھے، بہت آہستہ چل رہا ہے وہ، ہم باپ بیٹوں کی طرح برابر نہیں چل رہا. رکے علی اکبر، رک گئے، پیچھے مڑے دیکھا عباس آ رہے. سید الشہداء نے بڑے اس سے کہا کہ عباس تم نے عمر سعد کا جملہ نہیں سنا تھا؟ میرا کوئی بھائی، میرا کوئی بھانجا بھتیجا کوئی نہیں ہوگا، میرا صرف ایک بیٹا، جس طرح عمر سعد کے ساتھ اس کا ایک بیٹا ہے، اس کے ادھر سے عمر سعد ہے اور حفظ ہے، ادھر سے میں ہوں اور علی اکبر ہے. میرے بھائیوں کے ساتھ جانے کی بات نہیں ہوئی تھی، اسی جھکے ہوئے سر کے ساتھ ایک جملہ کہا، مولا عمر سعد اور حفظ سے کچھ فاصلے پر دیکھے، عمر سعد کا ایک ذاتی غلام تھا، کہا اس کا غلام آ رہا ہے، اس نے آقا کو تنہا تنہا نہیں چھوڑا. آپ کیسے ایکسپیکٹ کرتے ہیں آپ کا غلام آپ کو ایسے ہی چھوڑ دے؟ کہا ماں نے جب دودھ پلایا ہے تو یہ کہہ کر پلایا ہے، کبھی سوچنا نہیں کہ میں بھی تو فرزندِ بھوتراب ہوں. سات ذلحجہ کو کعبے کی چھت پر ایک خطبہ دیا تھا، آپ اس خطبے کو بیان کرنے کا وقت بھی نہیں ہے. اس نے کہا تھا اس کعبے کا شرف کیا ہے، اس میں حسین کا باپ پیدا ہوا. میں نے اس خطبے کو پڑھا حدیث کربلا کمپائلڈ بائی طالب جوہری صاحب نے، تذکرۃ الخواص سے نقل کیا انہوں نے اس خطبے کو. میرے دل میں خیال آیا یہ کعبہ آپ کے باپ کی بھی جائے ولادت ہے، ساری زندگی فخر ہے کیا؟ میرا اور آپ کا باپ ایک ہے، اسٹیٹس سیم ہے، اسٹیٹس سیم نہیں ہے. یبن رسول اللہ احترام تھا، کیسا احترام؟ حق کے احترام کو ادا کر دیا. میں کبھی کبھی سوچتی ہوں کس طرح سے حق کے احترام کو ادا کیا. سید الشہداء نے جو جملے کہے ہیں علی شہزادے ابوالفضل عباس کی خاطر، وہ جملے کبھی کسی شہید کے لیے نہیں کہے. اب یہاں میں مصائب کی منزل میں اپنے زمانے کے امام کو آفیشلی دعوت ہوں، مولا آپ نے آگے تھکی باقی سے کہا تھا جب میرے چچا کے مصائب شروع ہوں گے تم دیکھو گے میں خیمے میں آ جاؤں، خیمے کے ستون سے ٹیک لگا. مولا میری زبان بہت گناہگار ہے، میری زبان اٹھتی نہیں ہے، میں آپ جیسی شخصیت سے کہوں تھوڑی دیر کے لیے، لیکن مولا یہ تذکرہ وہ تذکرہ ہے جو خاص و عام کرے آپ اس تذکرے کی طرف پیچھے چلے آتے. یہ شہادت ایسی شہادت ہے، میں پوری شہادت نہیں پڑھوں گی ابوالفضل عباس کی، میں جب کبھی شہادت پڑھنا چاہتی ہوں نا اس شہزادے کی، میری آنکھوں کے سامنے بختی کی چوکھٹ میں بیٹھی ہوئی ایک ماں آ جاتی جو کہا کرتی تھی دیکھا ہے جس نے حملہ عباس نامور، تھے اس کے ساتھ اور بھی کرار کے پسر، سنتی ہوں ہاتھ کٹنے پہ زخمی ہوا تھا سر، یارب گرا تھا کیسے میرا لال خاک پر، ہوتی جو تیغ پاس نہ آتا کوئی نظر، ام البنین کہہ کے پکارے نہ کوئی، آتے ہیں یاد مجھ کو وہ شیران حیدری، جب تک تھے میرے لال میں ام البنین تھی. دیکھو جب تک بیٹے تھے مجھے بیٹوں کی ماں کہا جاتا تھا، اجڑی ایسی گود کی اب کچھ نہیں رہی، اب گود میں کوئی بیٹا نہیں رہا، مدینے کی عورتوں مجھے کوئی ام البنین نہ کہے. جا کر بقیع میں چار قبریں بنا کر بیٹھ جاتی تھی، ان قبروں پر ہاتھ پھیرا کرتی تھی، آ کر کبھی قبر فاطمہ زہرا پر بیٹھ کر کہتی تھی بی بی میں نے بچوں کی قبریں بھی نہیں دیکھی، میں وہ مظلوم ماں ہوں جس کے بیٹوں کی قبریں بھی اس کی آنکھوں سے بہت دور ہیں، بی بی کوئی تو مجھے میرے بچوں کا پرسا دے. جب میں اس جری کا تذکرہ کرنا چاہتی ہوں، میں شہادت نہیں پڑھوں گی، لیکن جب میں اس جری کا تذکرہ کرنا چاہتی ہوں، ایک بہن چشم تصور میں آ جاتی ہے، یہ ام کلثوم کا لوہا تھا پشت ناکہ سے، کہتی تھی بھیا جب تم مدینے میں تھے، جب قد بلند تھے، جب چلا کرتے تھے، بہن دل ہی دل میں بلائے لیا کرتی تھی، کہتی تھی بھیا تمہاری جوانی کو نظر نہ لگے، بھیا اس بلند قامتی پر بہن قربان ہو جائے. کبھی زکات پڑا کرتی تھی، کبھی نظریں اتارا کرتی تھی، لیکن بھیا بے بسی کا یہ عالم ہے، تمہارا سر ہے گھوڑے کی گردن ہے، اب بہن کی مصیبت کا یہ عالم ہے، گھوڑا جب تک سیدھا چلتا ہے تمہارا سر ہوا میں رہتا ہے، گھوڑا سر کو زمین پہ جھکاتا ہے، اب باز تیرا سر زمین پہ کھٹکاتا ہے. میرا آخری جملہ اور اجر کو مل اللہ، میں نے کہا نا میں شہادت نہیں پڑھوں گی، جب میں عباس کا نام لیتی ہوں مجھے ایک سوکھے ہونٹوں والی بچی یاد آ جاتی ہے، جس نے صرف اتنا کہا تھا سر عاشور چچا میرا بھائی بہت پیاسا ہے، پیاس سے مر جائے گا. علماء ممبر کہتے ہیں سکینہ کے خیمے سے سکینہ کو لے کر ایسے نکلے جیسے مینا میں حاجی قربانی کے جانور کو لے کے نکلتا ہے. حسین کی خدمت میں آئے سلام عرض کیا، شہزادی دوڑ کے بابا کی گود میں بیٹھ گئی. ایک جملہ میرا آخری جملہ اجر کو مل اللہ، گود میں بیٹھی سکینہ، حسین نے سر پر ہاتھ پھیرنا شروع کیا، ایک جملہ حسین نے کہا اور ایک جملہ سکینہ نے. شہزادی کہتی ہے بابا آپ جانتے ہیں میرا بھیا بہت پیاسا ہے، میرا بھائی پیاس سے مر جائے گا. سید مظلوم نے سر کو جھکا کر کہا نہ تیرا بھائی بچے گا نہ میرا بھائی بچے گا. اے سکینہ میدان کربلا ہے، کہا بابا صرف چچا سے کہ مشکیزہ لے جائیں، مشک کو پانی سے بھر کے لے آئیں. کہا دیکھو ابھی مشکیزہ دے کر بھیج رہی ہو، رخساروں کی رنگت بدلی چچا کو یاد نہیں کرنا.
ابھی مشکیزہ دے کر بھیج رہی ہو، کانوں سے غور سے چچا کو یاد نہیں کرنا، مشکیزہ دے کر بھیج رہی ہو، زندان شام میں کنیزی میں طلب کیا گیا، چچا کو یاد نہیں کرنا، چچا کے علم کو دیکھ کر گریا نہیں کرنا، یہ وہ علم ہے جب میرے دربار یزید میں پہنچا تھا، جتنے فوجی تھے اعتراف میں کھڑے ہو گئے، یزید سے کہتے یزید صرف یہ بتا دو حسین کا علم کس کے ہاتھ میں تھا، کہا میں نے سنا حسین کا ایک 34 سال کا بھائی تھا، کہا لیکن تم کھڑے کیوں ہو گئے، کہا سارے علم پر تیروں کے نشان ہے، دستہ محفوظ رہا ہے، ارے ہاتھوں پہ زخم سہے ہیں، علم پہ آنس نہیں آنے،
وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا ایام انقلب ينقلبون، نسألك اللہ نتوک بسمک العظیم العظم العز الجل الاکرم، اللہم ان یسلک بحق فاطمہ و ابیہا و بالیہا و بنیہا و سر المسعود فیہا ان تصلی علی محمد و آل محمد، پروردگارہ بحق محمد و آل محمد، بحق ابو الفضل عباس اس کاشف الکرب بن وجل حسین کے صدقے میں، پروردگار ہمارے امام کے ظہور میں تعجیل فرما، ہمارے گناہ کے براہ صغیرہ کو معاف فرما، ہمارے پریشان حالوں کی پریشانی کو دور فرما، ہمارے مقروض کے قرض کو غیب سے ادا کر دے، پروردگارہ تمام بیماران اسلام علی الخصوص حاضرین محفل میں اگر